नमस्कार, कार्यक्रम हाम्रो आवाजमा तपाईँलाई स्वागत छ। म सम्झना पौडेल। आज हामी कार्यक्रमको तेस्रो अङ्कमा छौँ। एक्सनोक्स नेपालको सहयोगमा आउटलाइन मिडियाले तयार पारेको कार्यक्रम हाम्रो आवाज तपाईँले अहिले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेसनमा हरेक हप्ता यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले महिला अधिकार देशमा पनि विशेष गरी महिला स्वास्थ्यको सेरफेरमा रहेर सामग्रीहरू तयार गर्नेछौँ। 21औं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरू विभिन्न प्रकारका हिंसा सहन बाध्य भएका छन् भने अर्कोतिर आज पनि महिलाहरू आफ्नो स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको तितो यथार्थ हाम्रो सामु छ। हामीले यसै अवस्थालाई ध्यानमा राखेर राज्यका विभिन्न तह तब्कामा रहेर काम गरिरहेका र स्थानीय स्तरमा समस्या भोग्न बाध्य पारिएकाहरूको आवाजलाई प्रतिनिधित्व गर्ने गरी सामग्रीहरू समावेश गर्नेछौँ। सबल र सक्षम समाज निर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रममा तपाईँले पनि सहभागिता जनाउनु आवश्यक छ। श्रोता, अब लागौँ आज कार्यक्रममा प्रसारण गरिने विषयवस्तुतिर। आजको कार्यक्रममा हामी यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समाचार, जुम्लामा एक्सनोक्स नेपालले यौन तथा प्रजनन स्वास्थ्यको सन्दर्भमा गरिएको सर्वेक्षणका सहभागीसँग गरिएको कुराकानी र कालीकोटका महिलाहरूमा यौन तथा प्रजनन स्वास्थ्यको अवस्थाको बारेमा एकजना स्थानीय पत्रकारसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। आजको कार्यक्रममा विशेष गरी हामीले कर्णाली प्रदेशको जुम्ला र कालीकोटका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्थालाई तुलना गर्ने प्रयास गर्नेछौँ। कर्णाली प्रदेश मानव विकास सूचाङ्कका आधारमा सबैभन्दा पछाडि छ। भौगोलिक विकटता, स्वास्थ्य, शिक्षा लगायतका सेवाको पहुँचबाट टाढा भएसँगै चेतनाको स्तर कम हुनु अनि विभिन्न सांस्कृतिक तथा सामाजिक अन्धविश्वासले गर्दा कर्णालीको विकासले तीव्र रूप लिन सकेको छैन। मुलुक अहिले सङ्घीय प्रणालीमा छ र अबका दिनमा स्थानीय स्तरको समुन्नत विकासको लागि के कस्ता कामहरू कसरी गर्ने भन्ने योजना गर्ने र यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय निकायमा नै हुन्छ। यसभन्दा अघि राज्यको शासन व्यवस्था केन्द्रीकृत थियो। केन्द्रको थलोको रूपमा मानिएको काठमाडौँ र कर्णालीलाई समान रूपले तय गरिने नीति तथा कार्यक्रमले पनि कर्णालीको लागि विकास हुन नसकेको सरकारवालाहरूको भनाइ छ। तर अब भने समयले कुल्टो फेरेको छ। अब बन्ने नीति तथा कार्यक्रमहरू जनता मैत्री हुन्छन् र हुनुपर्छ भन्ने कर्णालीवासीको दावी छ। स्वास्थ्यको अवस्थाको कुरा गर्दा सुरक्षित गर्भपतन सम्बन्धी कानुन लागू भएको एक दशक पुगिसक्दा पनि ग्रामीण तथा दुर्गमका नागरिकहरू यसबारे अनभिज्ञ छन्। यौन तथा प्रजनन अधिकार सँगसँगै सुरक्षित गर्भपतनको बारेमा जनचेतनाको अभावको कारण पनि सुरक्षित गर्भपतन गर्नेको संख्यामा अति न्यून छ। आज पनि असुरक्षित तरिका अपनाएर गर्भपतन गराएकै कारण कयौं महिलाहरू अनाहकमा ज्यान गुमाउन पुगेका छन्। यसै सन्दर्भमा हामीले एक्सनोक्स नेपालले कर्णाली प्रदेशको जुम्लामा गरेको एक सर्वेक्षणमा सहभागी हुनुभएकी एकजना सामाजिक सहजकर्ता देवीकन्या भट्टराईसँगको विचार कार्यक्रममा समावेश गरेका छौँ। वास्तवमा समुदाय स्तरमा गएर स्थानीयसँगको प्रत्यक्ष सम्पर्कमा कुराकानी गर्दा त्यहाँको महिला तथा समुदायले यौन तथा प्रजननको सवाललाई कसरी बुझेका रहेछन् त? सुनौ सहजकर्ता देवीकन्या भट्टराईसँग गरिएको यो छोटो कुराकानी।
नमस्कार, म देवीकन्या भट्टराई, जुम्ला पुजारी। मैले एक्सनोक्सबाट 15 दिनसम्मको लागि कोरोना स्वास्थ्य सम्बन्धी हजुर सर्वेक्षणमा काम गरेको थिएँ।
जुन सर्वेक्षणमा काम गरेको थिएँ एक्सनोक्स नेपालसँग आबद्ध भएर भन्नुभएको छ नि, सर्वेक्षणमा के गर्नुहुन्थ्यो?
त्यो सर्वेक्षणमा गाउँमा कोरोना स्वास्थ्य सम्बन्धी गर्भनिरोधक साधनहरू, परिवार नियोजनको अस्थायी साधनहरू सम्बन्धी किशोरको प्रश्नहरू सुन्नु भन्थ्यो, अनि घरेलु हिंसा सम्बन्धी
त्यो प्रश्न सोद्धाखेरि तपाईँले कस्ता कस्ता उत्तरहरू पाउनुभयो त?
महिला दिदीबहिनीहरूलाई कोरोना स्वास्थ्य सम्बन्धी सोद्धा त्यहाँ के भयो, महिला दिदीबहिनीहरूले खास थाहा नभएको देखेँ होइन, केही दिदीबहिनीहरूले थाहा पाउनु भएको भए पनि उहाँहरूलाई के खुलेर बोल्न नसक्ने एकदमै लाजान्ने होइन अनि आफूले जाने कुरा पनि भन्दा नडराउने अवस्थाहरू पाइ महिला बहिनीहरूमा।
उहाँहरू किन खुलेर भन्न चाहनु हुँदो रहेन छ त?
उहाँहरूले जस्तो त्यस्तो साधनहरूको नामहरू भन्न एकदमै लजाउने होइन। यसले मैले भनेको कुरा यसले आउट गर्छ होला नराम्रो कुराहरू भन्दाखेरि समाजमा गएर आफूले घिन हुनपर्छ आफूले अब लजाउने अवस्था आउँछ भन्ने खालको त्यस्तो अवस्थाहरू पाइएको।
तपाईँहरू त्यसरी घर घरमा जुन सर्वेक्षण गर्न जानुभयो महिलाहरूको स्वास्थ्य अवस्था चाहिँ कस्तो पाउनुभयो?
स्वास्थ्य अवस्था भन्दा चाहिँ अब उनीहरू गाउँ घरमा होइन साधारण खाले नै प्रजनन स्वास्थ्य सम्बन्धी सोद्धाखेरि त उहाँहरूले केही खाने नभएको केही दिदी बहिनीहरूलाई सोद्धाखेरि लजाउने एकदमै डराउने अनि उहाँहरूले परासो कस्तो पायो भने उहाँहरूको स्वास्थ्य अवस्था अनि परासो महिला दिदी बहिनीहरूले 14-15 वर्षको उमेरमा बिहा भएको र अनि 17-18 वर्षको उमेरमा उहाँहरू आमा बन्नु भएको अवस्थाहरू परासो दिदी बहिनीहरूमा त्यसरी पाए। कसैको आमाबाउले नै गरिदिनु भयो कसैले अब सासु ससुराले मलाई मागेर ल्याउनु भयो अनि त्यसरी बिहा भयो भने
त्यसरी बिहा गरेर चाहिँ आइसके पछाडि बच्चा पाउनुभन्दा अगाडि अथवा बच्चा पाइसकेपछि उहाँहरूको घरमा सासु ससुरा श्रीमानहरूले कतिको सहयोग गरेको पाउनुभयो तपाईँले?
कसै कसै घरमा त सासु ससुराले त्यसरी साथ नै दिएको होइन पाइ अनि कसैलाई अब पाइसके अब काम गर्न सक्ने 15-16 वर्षको उमेरमा उहाँहरूले घरको पूर्ण जिम्मेवारी त सम्हाल्न सक्नुहुँदैन त्यस्तो नसक्ने अवस्था देखाएर उहाँको सासु ससुराले पनि घिना गर्ने अब श्रीमानले पनि घिना गर्ने त अल्छी त यस्तो तँले यस्तो काम गर्न सकिने भनेर उहाँहरूलाई के त मानसिक रूपमा चोट पर्ने हिसाबले बोल्ने त्यस्तो त उहाँहरूले परिवार नियन्त्रणको साधनहरू प्रयोग गर्ने कुरामा त होइन बच्चा जन्मने काम प्रत्यक्ष रूपमा महिलालाई नै सहयोग हुनुपर्ने भए पनि श्रीमानले के सोध्ने भने कि महिलालाई नै बच्चा जन्मने त उसले नै अनि अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ भन्ने खालको त्यस्तो सोचाइहरू पाइयो होइन अनि महिला दिदी बहिनीहरूले अस्थायी साधन प्रयोग गर्न चाहे पनि उहाँहरूले के त त्यो साधनहरू कहाँ पाइन्छ बच्चाहरू धेरै भयो अब अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ भन्ने चाहना हुँदा हुँदै पनि उहाँहरू त्यो परिवार नियोजनको साधनहरू पाउने ठाउँसम्म पुग्न नसकेको अवस्था जस्तै अब यो परिवार नियोजनको साधन अस्थायी साधनहरू कहाँ पाउँछन् कोसँग पाउँछन् कुन निकायसम्म भेट्ने भनेर उहाँहरूलाई के त त्यो सम्बन्धी ज्ञान नभएको पाइयो। गाउँघरतिर प्रयास होइन यो देवता हुन्छन् देवताहरूले जस्तै हामीहरूलाई दुःख दिनपछि घरमा बस्नुहुन्छ अनि उहाँहरू प्रायःसो महिला दिदी बहिनीहरूमा त्यस देवताहरूको विश्वासले गर्दा ठाउँ भएको बेला घरमा नबसेर घरभन्दा अलग्गै गएर बस्ने त्यस्तो पाइयो। हामीले यो यौन प्रजनन स्वास्थ्य सम्बन्धी तिनवटा गाविसमा काम गरेका छौँ होइन लाम्चा फुटारी र शनिगाउँ यदि ठाउँमा काम गर्दाखेरि समग्र रूपमा खासै महिला दिदी बहिनीहरूमा यौन प्रजनन स्वास्थ्य सम्बन्धी खासै थाहा नभएको नै पाइयो।
त्यसको लागि चाहिँ कसले के गर्नुपर्छ होला महिला आफैले अथवा महिलाको घर परिवार अथवा महिलाको पुरुषले कसको चाहिँ भूमिका देख्नुहुन्छ?
गाउँका स्वास्थ्य स्वयंसेवीद्वारा अब यो प्रोग्रामहरू अगाडि बढाउँदा उहाँहरूले जानकारी पाउनुहुन्छ कि विभिन्न किसिमको समूहहरू बनाएका छन् आमा समूह अनि महिला समूहहरू बनाएका छन् तिनीहरू त्यो माध्यमद्वारा उहाँहरूलाई यो यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी के कार्यक्रमहरू अगाडि लिँदा उहाँहरूले राम्रोसँग जानकारी पाउने कि।
हामीले भर्खरै कार्यक्रममा प्रस्तुत गर्यौं जुम्लाका समुदाय स्तरमा स्वास्थ्य अवस्था अनि उनीहरूको यौन तथा प्रजनन अधिकारको सवालमा भएको सचेतनाको सन्दर्भमा एक्सनोक्स नेपालले गरेको घरदूरी सर्वेक्षणमा सहभागी हुनुभएकी देवीकन्या भट्टराईसँग गरिएको कुराकानी। कार्यक्रममा जुम्लाको बारेमा गरिएको कुराकानीपछि अब पालो कालीकोटको। हामी यो रेडियो कार्यक्रम हाम्रो आवाजमा समग्रमा कर्णाली त्यसमा पनि कालीकोटमा यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र त्यसमा भइरहेका कामको बारेमा चर्चा गर्नेछौ। कालीकोटमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार भरतराज विष्टसँग हामीले पत्रकारको बुझाइमा कालीकोटमा यौन तथा प्रजननको अवस्था कस्तो छ भनेर सोधेका छौ।
सदरमुकाम माङमामा म उपस्थित छु। कालीकोटका महिलाहरू यो अवस्थामा आफ्नो जिन्दगी बिताइराखेका छन्। अहिले पनि ती महिलाहरू पुरानो संस्कार पुरानो संस्कृति पुरानो रूढिवादी चेतनाबाट आफ्नो जिन्दगी ग्रस्त जिन्दगी बिताउनु परिराखेको छ। यति मात्र होइन पुरानो झगडिएको रूढिवादी विकृति विसङ्गति युक्त संस्कृतिका कारणले गर्दाखेरि धेरै आमा दिदी बहिनीहरूले अकालमा ज्यान गुमाउनु परिराखेको छ। त्यसैले यो अवस्थामा उनीहरूको जिन्दगी अगाडि घुर्किराखेको मैले पाइराखेको छु। यति मात्र होइन आज हाम्रै दिदी बहिनीहरू छाउ गोठमा सुत्नुका कारण अकालमा ज्यान गुमाइराख्नु परेको छ। देवी देवता रिसाउँछन् भन्ने मूल्य मान्यताका कारण अकालमा ज्यान गुमाइराख्नु परेको छ। आज अशिक्षाका कारण आज गरिबीका कारण एउटै आमा दिदी बहिनीहरूले छ सातवटा सन्तान जन्माउनु परिराखेको छ, न कि ती सन्तानहरूको शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक अवस्था अत्यन्तै विपन्न छ। त्यो अवस्थामा उनीहरूले आफ्नो जिन्दगी अगाडि गुजारिराख्नु परेको छ। त्यसैले गर्दाखेरि अत्यन्तै नारकीय जिन्दगी जिउनु परिराखेको आमा दिदी बहिनीहरूको मलाई त्यही अवस्था बिम्ब हुन्छ। त्यसो भएको हुनाले गर्दाखेरि उनीहरूको प्रजननका कुरा गर्ने हो भने आज कर्णालीकी आमा दिदी बहिनीहरूले 12 सन्तान जन्माउनु परिराखेको, 16 सन्तान जन्माउनु परिराखेको श्रीमानलाई वन्द्याकरण गर्नुपर्छ भन्दा श्रीमानले नमानिराखेको यस्तो प्रकारको अवस्थाबाट हाम्रो समाज गुर्जिराखेको छ। त्यसैले गर्दाखेरि यही समाजका हामी सन्तति हौँ, यही समाजका हामी सन्तान हौँ। त्यसो भएको कारणले गर्दाखेरि यो समाज रूपान्तरण गर्नका लागि एकजना व्यक्तिको मात्रै साहसले, एकजना व्यक्तिको मात्रै त्याग तपस्या र बलिदानी समर्पणले नपुग्ने भएका कारणले गर्दाखेरि सिङ्गो समाजको ध्यान केन्द्रित हुन जरुरी छ भने यहाँका स्टेक होल्डरहरू र यहाँका सरकारवाला निकायहरूको ध्यान केन्द्रित हुन जरुरी छ। यति मात्रै होइन, हिजो सङ्घीय राज्यले काविकको कर्णालीप्रति गरेको जो सौतेनी व्यवहार छ र अहिलेका तिनवटा सङ्घीय सरकार र प्रदेश सरकार र स्थानीय सरकार तिनवटा सरकार छन्, अझै तिनैवटा सरकारले महिला दिदीबहिनीहरूको निहित महिला दिदीबहिनीहरूतिर निकट हुने प्रकारका महिला दिदीबहिनीहरूको चेतना क्षमता वृद्धिका लागि, महिला दिदीबहिनीहरूको यौन प्रजनन क्षमताका कुराहरूमा, महिला दिदीबहिनीहरू दुई सन्तान ईश्वरका वरदानका कुराहरू, त्यति मात्रै होइन स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारको कुराहरूमा महिला दिदीबहिनीहरूलाई सशक्त बनाउनका लागि, उनीहरूको क्षमता अभिवृद्धि गर्नका लागि त्यस्ता कार्यक्रमहरूलाई ल्याउनुपर्छ भन्ने कुरा सङ्घीय र प्रदेश र स्थानीय तहले बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। त्यसैले उहाँहरूका नीति तथा कार्यक्रमहरूमा, उहाँहरूका विधि र विधानहरूमा महिला दिदीबहिनीहरूको व्यथा र कथा साँच्चीकै समाधान हुने प्रकारका कार्यक्रमहरू ल्याउनुपर्छ जस्तो मलाई लाग्छ। त्यसैले अहिले पनि हेर्ने हो भने शादीका कर्णाली अञ्चलका मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोटका जिल्लाका महिला दिदीबहिनीहरू अहिले पनि असाध्य छन्, अहिले पनि गरिबीको चपेटा र त्यो घेरामुनि बसेर आफ्नो जिन्दगी बिताइराख्नु परेको अवस्था छ। त्यसैले बिहान के खाउँ, बेलुकी के खाउँ भन्ने अवस्था छ। एउटा श्रीमानले वैदेशिक रोजगारमा गएर त्यतै वैदेशिक रोजगारमा आफ्नो जिन्दगी उतै अन्त्येष्टि गर्नुपर्ने अवस्था छ। त्यसैले रोजगारको त्यो अवस्था छैन। त्यसो भएको हुनाले गर्दा विदेशका गल्ली गल्लीहरूमा गएर जुठावादका सीताहरू सोहोरेर घर परिवारहरू पाल्नुपर्ने श्रीमानको बाध्यता छ भने एउटा घरमा रहेकी आमा दिदी बहिनीले अर्काको काम गरेर भए पनि छोराछोरीलाई पाल्नुपर्ने अवस्था छ। त्यसैले यो अवस्थाको समाजलाई रूपान्तरण गर्नका लागि एकातिर च्यालेन्जेसहरू छन् भने अर्कोतिर यहाँका सरकारवाला निकायहरूले, सम्बन्धी निकायले जस्तो स्वास्थ्यको कुरा गर्ने भने स्वास्थ्यको क्षेत्रबाट, जस्तै शिक्षाका कुरा गर्ने भने शिक्षा सरकारवालाहरू, स्वास्थ्य सरकारवालाहरू, शिक्षा सरकारवालाहरू, अन्य विकास पूर्वाधारका सरकारवाला निकायहरूले ध्यान दिनुपर्ने विषय हुन्थ्यो।
यो अहिले कर्णाली क्षेत्रमा जुन अहिले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि काम गरेको अवस्था छ होइन, त्यसले काम कस्तो देख्नु भएको छ, उनीहरूको प्रभावकारिता कस्तो देख्नु भएको छ?
उहाँहरूले काम गरिराख्नु भएको छ विगत सङ्क्रमणकालीन अवस्थाबाट, द्वन्द्वकालबाट पनि केही गैर सरकारी संस्थाहरूले काम गरिराखेको हामीले पाउँछौँ। र उहाँहरूले जस्तो गैर सरकारी संस्था भनेको उहाँहरूले जस्तो नेपाल सरकारको सहायताका लागि हो, यो सरकारको लागि यहाँको सम्बन्धित निकायहरूको, अझै भन्दाखेरि नेपाल सरकारको कानुन, नेपाल सरकारको विधि विधानमा रहेर काम गर्नुपर्ने हो। जति सरकारले आँट गर्न सक्छ, जति सरकारले चाहेमा परिवर्तन हुन सक्छ, त्यति गैर सरकारी संस्थाहरूले चाहेर सम्भव नहुने भएको हुनाले उहाँहरूले गरेका कामहरू प्रभावकारी देखिएकै छन् होइन। उहाँहरू भित्रभित्र छिरेर जानुहुन्छ। आज मैले अघि पनि तपाईँले मैले भने छाउपरी प्रथाका कुराहरूमा, बाल विवाहका कुराहरूमा, यहाँ जातीय विभेदका कुराहरूमा, यहाँ घरेलु हिंसाका कुराहरूमा, यहाँ यौन हिंसाका कुराहरूमा उहाँहरूले नितान्त आफ्ना कार्यक्रमहरूलाई त अगाडि बढाइराख्नु भएको छ। तर एउटा गैर सरकारी संस्थाको प्रभावकारितामा हामीले रिजल्ट खोज्न थाल्यौँ भने फेरि पनि हाम्रो गरिबी, फेरि पनि हाम्रो कर्णालीको अवस्था, यो कर्णाली प्रदेशको अवस्था र कर्णालीमा भइरहेको विकासको अवस्था सुन्ने सहनशीलतामा जिरो टोलरेन्समा मलाई रहन्छ भन्ने कुरामा मलाई लाग्छ। त्यसैले गर्दाखेरि उहाँहरूको प्रभावकारिता त एकातिर रहनै भयो, तर सम्बन्धित निकायले नै यहाँको महिला दिदीबहिनीहरूको जीवन र यहाँका नागरिकहरूको जनजीविकाको परिवर्तनका विषयमा महत्त्वपूर्ण सोच्न जरुरी छ।
अहिले कर्णाली क्षेत्रमा यो परम्परागत रूढिवादी तथा यो परम्पराले त पनि अन्धविश्वासले कारणले पनि महिलाहरूको स्वास्थ्यमा असर परेको छ भन्ने सुनिन्छ, यसलाई कसरी हेर्नुभएको छ तपाईँले सर?
हो, आजको दिनमा हामी त्यही भन्न चाहन्छौँ। आज कर्णाली प्रदेशमा धेरै जसो गाउँठाउँमा, ग्रामीण इलाकाहरूमा, विकट बस्तीहरूमा जहाँ जहाँ कुना कन्दराहरूमा अन्धविश्वासका कारणले गर्दा धेरै महिला दिदीबहिनीहरूको स्वास्थ्यमा असर परिराखेको छ। आज मेन्सुरेन्स भएको बेलामा, आज छाउ भएको बेलामा, गाउँको भाषामा छुई भएको बेलामा गोठमा बस्नुपर्ने अवस्था छ। अझै पनि घरमा बस्न उनीहरूले पाउँदैनन्, घरको जग छुन उनीहरूले पाउँदैनन्। धेरै टाढाको घर एउटा सानो कटेरो बनाएको हुन्छ, त्यही कटेरोमा उनीहरूले बस्नुपर्ने हुन्छ। त्यसैले त्यो कटेरोमा राति सुतिराखेको बेलामा एउटा सम्हारकारी अपराधी मानसिकता भएका केही युवाहरूले महिला दिदीबहिनीहरूलाई बलात्कृत गरेको समेत हामीले चाहिँ त्यस्ता सूचनाहरू समाचारहरू सुन्ने गरेका छौँ। त्यति मात्रै होइन, त्यो कटेरोमा सुत्दै गर्दाखेरि धेरै दिदीबहिनीहरूलाई सर्प किरा फटेङ्ग्राहरूको टोकाइबाट अकालमै मृत्यु भएका घटनाहरू हाम्रा सूचना समाचारहरूमा सुन्नु पाउँछन्। त्यसैले गर्दाखेरि आज पनि अन्धविश्वास, देवी देवताहरू रिसाउँछन् भनेर महिला दिदीबहिनीहरूले घरको जग छु नछुनु पर्ने, टाढा बस्नुपर्ने बाध्यता छ। यो बाध्यता नितान्त महिला दिदीबहिनीहरूको स्वास्थ्य अवस्था पनि छ। र अर्को कुरा, बाल विवाह सानै उमेरमा भागी विवाह गर्छन्। यहाँका साना साना बालबालिकाहरूले बाल विवाह गरिसकेपछि सानै उमेरमा परिपक्व उमेर नभइकनै, 20-22 वर्षको परिपक्व उमेर नभइकनै उनीहरूले सानै उमेरमा बालबालिकाहरूको बच्चाको जन्म गरिसकेपछि उनीहरूको शारीरिक, मानसिक स्वास्थ्य र आर्थिक रूपमा नितान्त फरक परेको छ र कमजोर अवस्थामा देखिन्छन्। त्यसैले गर्दाखेरि अन्धविश्वास, यो रूढिवादी संस्कारका कारणले गर्दाखेरि पनि महिला दिदीबहिनीहरूको स्वास्थ्यमा, महिला दिदीबहिनीहरूको आर्थिक अवस्थामा, शारीरिक अवस्थामा र उनीहरूको सांस्कृतिक हरेक अवस्थामा न्यून र साँच्चिकै पीडादायक जिन्दगी बिताउनु परिराखेको छ। त्यसैले गर्दाखेरि अब अहिलेको, म त भन्छु, अहिलेको स्थानीय सरकारले, प्रदेश सरकार र सङ्घीय सरकारले यस्तो प्रकारको नीति तथा कार्यक्रमहरू लन्च गर्न जरुरी छ। त्यो कार्यक्रमले जहाँ यसरी धक्का दियोस्, त्यो धक्काले महिला दिदीबहिनीहरूको क्षेत्रमा परिवर्तन होस् र कर्मभङ्गता आओस्, त्यो कर्म भङ्गतामा महिला दिदीबहिनीहरूलाई यस्तो महाविपत्ति आओस् जहाँ हाम्रो जिन्दगी, महिला दिदीबहिनीहरूको जिन्दगी भनेको यो हो र यो जिन्दगीलाई यसरी जिउन जरुरी छ भनेर महिला दिदीबहिनीहरूले नै आफ्नो जीवनको बारेमा योजना बनाउन सक्षम हुन् र उनीहरूले आफ्नो एक्सन प्लान, कार्ययोजना बनाएर आफ्नो भविष्यलाई निर्धारण गर्न सकुन् भनेर हामी त्यो ठम्म्याउन चाहन्छौँ। त्यसैले गर्दाखेरि यो बादलभित्र हराएको कुहिरोको जस्तो, काग जस्तो निरन्तर बोलिरहनुभन्दा पनि सम्बन्धित स्टेक होल्डरहरूले, सरकारवाला निकायहरूले, समाजका जुन जुन जिम्मेवार व्यक्तिहरू छन्, जुन जुन निकायहरू छन्, उनीहरूले सोच्न पाइदिएको भए यो अन्धविश्वास हटियो र अन्धविश्वासलाई हामी न्यूनीकरण गर्थ्यौँ र अन्धविश्वासको अन्त्य हुन्थ्यो र महिला दिदीबहिनीहरूको जिन्दगी र सोचे अनुसार र चाहे अनुसार, कल्पे अनुसार र भविष्यको साँच्चिकै ग्यारेन्टी गर्न सक्ने हुन्थ्यो।
भरसर यसमा यो सञ्चारकर्मीको हैसियतले होइन कसरी हेर्नुभएको छ यसलाई, होइन सञ्चारकर्मीले कस्तो भूमिका खेल्नु पर्ला सर?
हो, नितान्त रूपमा यहाँले महत्त्वपूर्ण र जिम्मेवार प्रश्न सोध्नु भएको छ। आजको दिनमा हामी साँच्चीकै यहाँहरूको बिचमा भन्दै गर्दाखेरि, यो तपाईँलाई थाहा छ, काठमाडौँ, नेपाल भनेको काठमाडौँको चारै उपत्यकाभित्रको ठाउँ मात्रै हो भनेर हिजो सोच्नेहरूका लागि कर्णाली त धेरै टाढाको कुरा हो। कर्णालीमा हिजो तपाईँले भनेको प्रश्नको उत्तर गर्दाखेरि, जति बेला नेपालमा प्रजातन्त्र आयो, त्यो प्रजातन्त्र 2007 सालमा आएको प्रजातन्त्र, तर कर्णालीमा, कर्णालीका जनताको बिचमा 2011 सालमा 4-5 वर्षपछि मात्रै जानकारी भयो चिसो भएको हुनाले गर्दाखेरि सञ्चारको क्षेत्रबाट नितान्त पछाडि रहेको कर्णाली क्षेत्र आज सञ्चारको क्षेत्रमा, आज पत्रकारिताको क्षेत्रमा र यहाँ जुन पत्रकारहरूले गर्नुपर्ने धर्म, कलम चलाउनुपर्ने धर्म, यो समाजका निम्ति, यो समाज रूपान्तरणका निम्ति जति उहाँहरूले भूमिका निर्वाह गर्नु पर्थ्यो उहाँहरूले त्यो गरिसकेपछि एक प्रकारको सूचनाको हक, आज काठमाडौँमा के भयो, राष्ट्रिय स्तरमा के भयो, अन्तर्राष्ट्रिय स्तरमा के भयो भन्ने कुरा गाउँका सोझा साझा र निमुखा, अत्यन्तै असाध्य गरिब जनताहरू, आमा दिदी बहिनीहरूको घरको घुड्केउलोमा झुन्डाइएको रेडियोबाट सुन्न उनीहरूले सक्षम हुन्छन्। त्यसैले गर्दाखेरि सञ्चारकर्मी हुनुको नाताले गर्दाखेरि हामीले 15-20 वर्षदेखि निरन्तर कलम चलाइराखेका छौँ र यो समाजको विकृति, विसङ्गतिका विरुद्धमा लागिराखेका छौँ र अझै पनि लाग्ने हामीले प्रण गरिराखेका छौँ र हाम्रो दृष्टिकोणबाट मैले अघि पनि भने, सम्बन्धित निकायले यदि नसोचेको खण्डमा समाजमा उही अवस्था, उही पीडा, उही कथा रहिरहन्छ र त्यसो भएको हुनाले गर्दाखेरि हामीले नितान्त रूपमा सोच्न जरुरी छ जस्तो मलाई लाग्छ।
हो, हामीले समुदायको स्तर बारेमा या स्थानीय स्तरको विकासको बारेमा चर्चा गर्दा पक्कै पनि स्थानीय स्तरमै रहेर काम गरिराख्नुभएका सरकारवालाहरूसँग बहस छलफल गर्नु आवश्यक छ। यसो गरेको अवस्थामा कुनै पनि व्यक्ति विषयको बारेमा वास्तविक सत्य तथ्य जानकारी पाउन सकिन्छ। अर्कोतर्फ सोही आधारमा परिवर्तनका लागि गरिने प्रयास पनि सफल हुन्छन्। कार्यक्रम हाम्रो आवाजमा हामीले यसअघि प्रस्तुत गर्यौं एक्सनोक्स नेपालले जुम्लाका विभिन्न गाविसमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा गरेको आधारभूत सर्वेक्षणको अनुभवको बारेमा देवीकन्या भट्टराईसँग गरिएको कुराकानी, अनि त्यस्तै गरेर हामीले कालीकोटका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था बारेमा पत्रकार भरतराज विष्टसँग पनि कुराकानी गर्यौं। हो, आज कार्यक्रमका दुवै अतिथिले भन्नुभए जस्तै कर्णाली प्रदेश मध्येका जुम्ला कालीकोट जिल्लाका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्थाको बारेमा भन्नुपर्दा यस सवालमा समुदायको बीचमा बहस छलफल गर्नुपर्ने देखिन्छ। यसो गर्न सकेको अवस्थामा हामी पक्कै पनि सवालगत रूपमा काम गर्दा सफल हुन सक्छौ। कार्यक्रममा अब पालो भएको छ यसै सन्दर्भमा भए गरेको गतिविधिको। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी सन्दीप विश्वकर्मा।
सुरक्षित गर्भपतन तथा पर्याय नियोजन सेवाको पहुँच पुर्याउने परियोजना अन्तर्गत कर्णालीका स्वास्थ्य चौकीमा सर्जिकल सामग्री हस्तान्तरण गरिएको छ। जिल्लाका 5 गाउँपालिका तथा 2 नगरपालिकाका सबै स्वास्थ्य चौकीहरूबाट सुरक्षित गर्भपतन र परियोजन नियोजन सेवाको पहुँच पुर्याउन उक्त सामग्री हस्तान्तरण गरिएको हो। कालीकोट स्थित तिलगुफा नगरपालिका अन्तर्गत राँचुली जुपिथा चिलखाया र छाप्रे स्वास्थ्य चौकी, शुभकालिका अन्तर्गत सुकाटिया स्वास्थ्य चौकी, नरहरिनाथ गाउँपालिका अन्तर्गत लालु रूप्सा र बोलबाँडा स्वास्थ्य चौकी, सानी त्रिवेणी गाउँपालिका अन्तर्गत मेहलमोडी मुब्रा स्वास्थ्य चौकी, पछला झर्ना गाउँपालिका अन्तर्गत राप्राकोट बदलाकोट स्वास्थ्य चौकी र पतला गाउँपालिका अन्तर्गत धौलाघ खिन स्वास्थ्य चौकीमा सर्जिकल सामग्री हस्तान्तरण गरिएको एक्सन ओक नेपाल कालीकोटका नयन रोकाईले जानकारी दिएका छन्। साथै संस्थाको कार्यक्षेत्रभित्रका स्वास्थ्य चौकीहरूमा सुरक्षित गर्भपतन तथा पर्याय नियोजन सेवा सञ्चालनका लागि मेडिकल एभर्सन र इम्प्लान्ट तालिम प्रदान संस्थाले गराएका अनामीहरूलाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्जहरूको तर्फबाट सिपखाना स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज शाहीले एक्सन रोक नेपालले 1.5 वर्षदेखि स्थानीय स्तरमा आमा समूहहरू गठन गरी परिवार नियोजनका साधनहरूको प्रयोग र सुरक्षित गर्भपतनका मान्यताहरूको बारेमा चेतनाको अभिवृद्धि गरिरहेको भन्दै यसबाट आगामी दिनहरूमा असुरक्षित गर्भपतनबाट महिलाहरूको ज्यान जोगिनका साथै सेवाग्राहीले जिल्ला अस्पताल धाउने बाध्यता पनि हट्ने विश्वास व्यक्त गरे। कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतोले कालीकोट जिल्लाका दुर्गम तथा पिछडिएका सेवाग्राहीहरूले अनिश्चित गर्भलाई सुरक्षित तरिकाले सेवा लिनका लागि अनिश्चित गर्भ रहेका सेवाग्राहीले औषधिद्वारा सुरक्षित तरिकाले गर्भपतन गर्नका लागि जिल्लाका 15 स्वास्थ्य चौकीबाट यो सेवा सञ्चालन हुने जानकारी दिए। यस्तै कार्यक्रममा डाक्टर भीष्म पोखरेलले कालीकोट जिल्लाका विकट क्षेत्रहरूमा सेवा सञ्चालन गर्न निकै कठिनाई र चुनौतीका बावजुद एक्सन रोक नेपालले गरेका कामप्रति प्रशंसा व्यक्त गरे।
कार्यक्रम हाम्रो आवाजमा कर्णालीका महिलाहरूको समग्र अवस्था र यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सेवा उपयोग र चेतनाको अवस्थाको प्रसङ्गपछि अब पालो तपाईँको। रेडियो कार्यक्रम हाम्रो आवाज सुनिरहँदा कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशन अथवा आउटलाइन मिडियाको कार्यालय आउटलाइन मिडिया काबिल मार्ग थापाथली काठमाडौँमा पत्रचार गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँले हामीलाई officeoutline@gmail.com officeoutline@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। हवस् त आजका लागि भने कार्यक्रम उत्पादनमा सहयोग गर्ने एक्सनोक्स नेपाल अनि संलग्न सबै साथीहरूलाई धन्यवाद दिँदै म सम्झना पौडेल पनि बिदा हुन्छु। नमस्कार।